नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल जेठ महिनाको 28 गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार जून 11 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले विभिन्न प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। ती खबरहरू हामी क्रमैसँग प्रस्तुत गर्दै जानेछौं। अचाक्ली चुलियो महँगी, गरीबलाई झन्झन सकस, नागरिक दैनिकले अग्रपृष्ठमा आवरण कथाका रूपमा समाचार छापेको छ। बजारमा अचाक्ली मूल्य वृद्धि भएको छ, महँगी बढ़दा उपभोक्ता मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ़दा न्यून आमदानी भएका परिवारलाई भान्सा चलाउन सकस भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मूल्य वृद्धि 7.87% पुगेको छ। यो पोहोरको भन्दा 7% बढ़ी हो। गत वर्षको वैशाखमा 3.65% रहेको मुद्रास्फीति बढ़ेर यो वर्षको वैशाखमा 7.87% पुगेको हो। युक्रेन रूस युद्ध, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डलर सटै दरमा वृद्धि लगायतका कारणले बजारमा महँगी बढ़ेको हो। खानेतेल, चामल, दाल, मासु, डिजेल, पेट्रोल, निर्माण सामग्री लगायत सबै क्षेत्रमा मूल्य बढ़ेको छ। दैनिक उपभोग्य वस्तुमा भएको मूल्य वृद्धिको मारमा उपभोक्ता छन् विशेष गरी विद्यार्थी, निम्न आय भएका परिवार र दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाक टार्न कठिन भएको छ। मूल्य वृद्धिले गरीबलाई दैनिक व्यवहार चलाउन हम्मे परेको उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले बताउनुभयो। बजारमा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ़ेको छ। उहाँले भन्नुभयो, महँगी बढ़दा विपन्न परिवार थप समस्यामा परेका छन्। अचाक्ली चुलियो महँगी, गरीबलाई झन सकस, नागरिक दैनिकको मुख्य खबर हो यो। यता 6 वर्षपछि मूल्य वृद्धि 8% पुगेको प्रसंग नयाँ पत्रिकाले छापेको छ। करिब 6 वर्षपछि नेपालको मूल्य वृद्धि 8% हाराहारीमा पुगेको छ। यसअघि 2073 भदौमा मूल्य वृद्धि 7.9% रहेकोमा त्यसपछि निरन्तर राष्ट्र ब्याङ्कले तोकेको सीमाभित्र रहँदै आएको थियो, तर यस वर्षको वैशाखमा यो 7.9% नै पुगेको छ। यस वर्षको फागुन, चैत तथा वैशाखमा निरन्तर मूल्य वृद्धि 7% भन्दा माथि रहँदै आएको छ। नेपाल राष्ट्र ब्याङ्कले चालू आर्थिक वर्षमा मूल्य वृद्धि 6.5% सीमाभित्र राख्ने लक्ष्य निर्धारण गरेको छ, तर खास गरी देशभित्र ब्याङ्कको ब्याजदर तथा अन्तर्राष्ट्रिय बजारमा वस्तुको भाव बढ़ेपछि मूल्य वृद्धि अनियन्त्रित बन्दै गएको छ नयाँ पत्रिकाले छापेको छ। सिसडोलमा 17 वर्षदेखि काठमाडौँको अत्याचार, यो खबर कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। काठमाडौँको जनसंख्याको हिसाबले महानगर भए पनि पूर्वाधारका हिसाबले विकट छ। फरक के हो भने भौगोलिक रूपमा विकट गाउँमा हरिया पहाड़ हुन्छन्, काठमाडौँमा फोहोरको पहाड़। उपत्यकाबाट हेर्दा सिसडोल वा बंचरे डाँडाका बासिन्दाले असहय गरेको देखिन्छ। त्यही भएर त्यही उभिएर हेर्दा राजधानीमा बसेको सरकारले अत्याचार गरेको देखिन्छ। खासमा फोहोर व्यवस्थापन गर्ने प्रक्रिया कसरी फोहोर भयो, यसका लागि इतिहासदेखि वर्तमानसम्म मात्र होइन राजधानीका घर घरका भान्सादेखि बंचरे डाँडासम्मको यात्रा गर्नुपर्छ। काठमाडौँ उपत्यका घर घरबाट दिनमा 1200 टन फोहोर निस्कन्छ। टिपर ठूला र साना हुन्छन्। फोहोर पनि हिउँदमा हलुका र बर्खामा गरूङ्गो हुन्छ। त्यसैले औसतमा एउटा टिपरले 8.5 टन फोहोर बोक्छ, अर्थात दैनिक औसत 150 टिपर फोहोर विसर्जन गर्नुपर्छ। त्यसमध्ये करिब आधा अर्थात 545 टन फोहोर काठमाडौँ महानगरको मात्र हो। काठमाडौँका 10, ललितपुरका 3 र भक्तपुरका 3 नगरपालिकाको फोहोर पनि यही मिसाइन्छ। भक्तपुर नगरपालिकाले फोहोर आफै व्यवस्थापन गर्छ, तर काभ्रेको बनेपा नगरपालिकाको फोहोर पनि यतै ल्याइन्छ। काठमाडौँको वडा नम्बर 12, 18, 19, 20, 21, 23, 24 र 25 मात्रै महानगरपालिकाले उठाउँछ। वडा नम्बरहरू 1, 2, 3, 4, 7, 8, 13, 14, 15, 28, 29, 30 र 31 को फोहोर निजी क्षेत्रले उठाउँछ। बाँकी वडामा महानगर र निजी क्षेत्र मिलेर उठाउँछन्। महानगरपालिकाले फोहोर उठाएको शुल्क लिँदैन, निजी कम्पनीहरूले भने पैसा लिन्छन्। परिवारले 300-400 र अस्पताल तथा मल जस्ता संस्थाले 40,000 फोहोरका लागि तिर्छन्। फोहोर मैला तथा सरसफाई व्यवसायी संघका महासचिव मित्र प्रसाद घिमिरेका अनुसार अहिले काठमाण्डुमा 32 निजी कम्पनीले फोहोर उठाइरहेका छन्। 2062 सम्झौता गरिए पनि सिसडोलमा अहिलेसम्म अस्पताल छैन, तर स्थानीय विरोधमा उत्रिएलान् भनेर डीएसपीको नेतृत्वमा 30 सशस्त्र प्रहरीको बेस क्याम्प खड़ा गरिएको छ। सुरक्षाकर्मी राइफलमा गोली लोड गरेर तैनात छन्, तर स्वास्थ्य चौकीमा न दरबन्दीका स्वास्थ्यकर्मी छन् न सिटामोलको गोली। अहिले पनि झाड़ा पखालाका 45 बिरामी छन्, तर जीवनजल समेत त्यहाँ उपलब्ध छैन। सिस्टोलमा 17 वर्षदेखि काठमाण्डुको अत्याचार, कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। लगातारको वर्षापछि पृथ्वी राजमार्ग अन्तर्गत आम्बु खैरिनी गाउँपालिका 4 साखरमा शुक्रबार बिहान सड़क भाँसिँदा 2 मृत्यु भएको छ। 81 सड़क भाँसिएपछि एउटा कार र 2 मोटरसाइकल मर्स्याङ्दी नदीमा बगेका थिए। सवारी साधनसँगै बगेका 2 शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनौले जानकारी दिएको छ। लगातारको वर्षाले ठाउँ ठाउँमा क्षति। पृथ्वी राजमार्गको मुगलिन आबु खैरिनी खण्ड अवरूद्ध, गोर्खामा 2 पुल बगे शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको खबर हो यो। यता कान्तिपुरले लाइफ लाइन सड़कमा लगातार पहिरो, 29 किलोमिटर पार गर्न दिनभर शीर्षक दिँदै समाचार बनाएको छ। मुटुकी बिरामी दैलेखी रमा थापा मगरलाई सुर्खेतको अस्पतालले काठमाण्डु गएर जचाउन सल्लाह दियो, तर नारायणगढ़ मुगलिन सड़कमा शुक्रबार बिहान खसेको पहिरोका कारण उनको बस बाटोमै रोकियो। रोक त चान्सुने होइन, चाँडै पुगेर अस्पतालमा देखाउला भनेको, गाड़ी बाटोमै रोकियो, रमाले निराश हुँदै सुनाइन्। रमाभन्दा अलि पर सड़क आड़को नालामा प्रतिभा साई बसेकी थिइन्। उनको काखमा वर्ष दिन नपुगेकी छोरी थिइन्। यस्तो ठाउँमा गाड़ी रोकिएको छ, गर्मी उस्दैछ, खानेकुरा र पानी केही पाइँदैन। यो बाटो के भएर बन्द भएको हो, कुनै बेला कुन बेला खुल्छ केही थाहा छैन, प्रतिमाले दिगदारी पोखिन्। उपचार र भेटघाटका लागि काठमाण्डु हिँडेका रमा र प्रतिमा मात्र होइन, यो खण्डमा अलपत्र पर्ने शुक्रबार अरू पनि थुप्रै यात्रु भेटिए। पशुपतिनाथको दर्शन गर्न भनेर भारत दिल्लीबाट 21 टोली सवार बस पनि जाममै थियो। उमेरमा अलिक पाका अजित सिंह गाड़ीबाट निस्किएर सोद्धै थिए, यति लामो समय बाटो बन्द हुँदा पनि खुलाउन कोही आउँदैन, नेपालको प्रशासनले खासै राम्रोसँग काम गर्दैन कि क्या हो। उनलाई अघिल्लो दिनदेखि नै बाटोको अवस्था यस्तो भएको पत्तो थिएन। कुराकानीका क्रममा जब यसबारे थाहा पाए उनको निराशापन झन चुलियो। सरकारी कामकाज, उपचार, भेटघाट, घुमघाम र तीर्थयात्राका लागि देश विदेशका हजारौं यात्रु दिनौजसो काठमाण्डु पुग्ने गर्छन्। संघीय राजधानी छिर्ने मुख्य मार्ग नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्ग हो। यात्रु बोक्ने साना ठूला गाड़ी मात्र होइन, उपत्यकाका लागि आवश्यक सामग्री लिएर यही बाटो हुँदै मालवाहक ट्रकहरू ओहोर दोहोर गर्छन्। यो राजमार्ग राजधानीको लाइफलाइन अर्थात जीवनरेखा जस्तै हो, तर वर्खा होस् या हिउँद याम लाइफलाइन सड़कमा लगातार जसो पहिरो खसेर सवारी आवागमन अस्त व्यस्त हुने गरेको छ। बुधबार रातीदेखि परेको पानी बिहिबार बिहानसम्म रोकिएन। पानीकै कारण पृथ्वी राजमार्गको मुगलिन नजिकै नागदी खोलामा बुधबार मध्यरातमै पहिरो खस्यो। त्यसै गरी नारायणगढ़ मुगलिन सड़कको नाम्सी खोला पुल नजिक बिहिबार बिहान पहिरो खस्यो। दुवै ठाउँको पहिरो बिहिबार साँझ अबेला मात्र सफा गरियो। नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्ग हुँदै दैनिक 10,000 भन्दा बढ़ी साना ठूला गाड़ी ओहोर दोहोर गर्छन्। पहिरो पन्छाए पनि बुधबार रातिदेखि अवरूद्ध नारायणगढ़ मुगलिन सड़कमा अझै सवारी जाम छ। चालकहरूले लेन मिच्दा समस्या उत्पन्न भएको छ, कान्तिपुरले छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर चल्ने 4G इन्टरनेट, सलल जोडी नीति, CUG नेटवर्क अनि आहा कति रमाइलो एनटीटीभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापन र सन्देशपछि कार्यक्रममा फेरि पनि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। हदम्याद हटाउन संशोधन दर्ता, यो खबर गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद नराख्न संशोधन दर्ता भएको छ। यौन हिंसा विरूद्धका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा हदम्यादको व्यवस्था हटाउन दुई संशोधन दर्ता भएका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारूढ़ दल नेपाली कंग्रेसका तर्फबाट संशोधन दर्ता भएको हो। सत्ता घटक नेकपा माओवादी केन्द्रले भने पाँच वर्ष हदम्यादको पक्षमा संशोधन दर्ता गरेको छ। अहिले पनि हाडनाता करणी कसुरमा भने हदम्यादको व्यवस्था छैन। संशोधन दर्ताका लागि तोकिएको समय बिहिबार सकिएको छ। प्रतिनिधि सभा सचिवालयमा तोकिएको अवधिमा छवटा संशोधन दर्ता भएका छन्, जसमध्ये एमाले सांसद बिन्दा पाण्डे सहितका आठ सांसदले बलात्कार मुद्दाको मौजूदा हदम्यादको व्यवस्था रूपमा हटाउन संशोधन दर्ता गर्नुभएको छ। मुलुकी फौजदारी संहिताको दफा 229 हदम्याद व्यवस्था सबै बलात्कार मुद्दामा नराख्न संशोधन दर्ता गरिएको हो। अहिले हाडनाता करणीको हकमा हदम्याद राखिएको छैन। नाबालिका बलात्कारको मुद्दामा बालिक भएको एक वर्षसम्म उजुरी दिन सकिने व्यवस्था र अन्य करणी सम्बन्धी कसुरमा भने हदम्याद एक वर्ष कायम छ। संशोधनमा सबै उमेर समूह अनुसारका करणीय कसुरमा जारीको हदम्याद नराख्न संशोधन दर्ता गरिएको हो। गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। यता कान्तिपुरले अन्तर्जातीय प्रेम विवाहलाई बलात्कार मान्ने आदेश उल्टियो शीर्षक दिँदै समाचार छापेको छ। उच्च अदालत पोखराको पहिलो तलामा 22 महिने शिशु यताउता दौड़िरहेका छन्। हाँस्दै रमाउँदै घरि ओल्लो ढोकामा पुग्छन्, घरि पल्लो भित्तामा। उन्मुक्त शिशुलाई हेर्दै उनीहरूका हजुरबुवा र हजुरआमा टोलाइरहेका छन्। एक नम्बर बेन्चमा तीन नम्बर पेशीको पालो पर्खिएर बसिरहेका उनीहरूलाई आफ्ना छोरा बाल सुधार गृहबाट छुट्ने झिनो आशा छ। दुई नाबालिक बीचको प्रेमलाई कास्की जिल्ला अदालतले बाल विवाह नबनी जबरजस्ती करणीसँग जोडेर फैसला गर्दा पोखरा 5 मालेपाटनका नेपाली सार्की परिवारको खुशी खोसिएको थियो। आफ्नो छोरालाई 10 वर्ष कैद तोकिएपछि झण्डै 1.5 वर्ष बेचैन भएका नेपाली दम्पतिलाई शुक्रबार उच्च अदालतको फैसलाले राहत दिएको छ। जिल्ला अदालतको फैसलालाई उल्टाउँदै उच्चले उक्त घटनालाई जबरजस्ती करणी नभनी बाल विवाह भनेको छ। कानून बमोजिम 1 वर्ष कैद र 10,000 रूपियाँ मात्रै जरिवाना तोक्ने फैसला सुनेर किशोरका बाबुआमा अदालत परिसरमा भक्कानिए। लामो सास फेर्दै आफूलाई हलुङ्गो बनाए। जस्तो सुकै परिस्थिति आए पनि प्रेमीलाई नछाड्ने वचन दिएकी किशोरी परिवारको सम्पर्कमा पुगेपछि होस्टाइल भएकी थिइन्। अन्तर्जातीय प्रेम विवाहलाई बलात्कार मान्ने आदेश उल्टियो, कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। जसपामा फेरि किचलो, अध्यक्ष यादव विरूद्ध हस्ताक्षर संकलन गरिएको छ। नागरिकले अग्रपृष्ठमा छापेको छ यो खबर। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव असार 1 र 2 विधान अधिवेशन बोलाउन तयार नभएपछि उहाँ विरूद्ध डाक्टर बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन शुरू गरेका छन्। जसपामा अर्का अध्यक्ष पनि नराखे पार्टी फुटाउनेसम्मको तयारीमा उनीहरू जुटेका छन्। स्थानीय तहको चुनाव अघि नै हस्ताक्षर संकलन शुरू गरिएको थियो। त्यतिबेला असन्तुष्ट पक्षको दबाव थिग्न नसकी अध्यक्ष यादव कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बोलाउनु भएको थियो। फागुनमा केन्द्रीय समिति बैठकले असार 1 र 2 विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाटै 2 अध्यक्ष राख्ने विषय टुंगो लगाउने निर्णय गरेपछि असन्तुष्ट पक्षधर नेताहरू चुप लागेका थिए। त्यो बेला अध्यक्ष यादव एक कदम पछि हटेका थिए। केन्द्रीय समिति र कार्यकारिणी समितिको बैठक नबस्ने अवस्थामा पार्टीले गर्ने हरेक निर्णयमा 3 नेता भट्टराई, यादव र राईलाई जिम्मेवारी दिने सहमति गरिएको थियो। 3 नेतालाई अधिकार दिएर पार्टी मुख्यालय गठन गरिएको थियो। यसैगरी केन्द्रीय समितिले निर्वाचनमा उम्मेद्वारको मनोनयन पत्रमा पार्टीका तर्फबाट हस्ताक्षर गर्ने अधिकार राईलाई दिएको थियो। त्यसपछि पार्टीमा अस्थायी मेलमिलाप भयो। यसैबीचमा स्थानीय तहको निर्वाचन भयो। निर्वाचनपछि अस्थायी मेलमिलाप भंग भएको छ। पार्टी विधान अनुसार अर्को 1 अध्यक्ष बनाउन असन्तुष्ट नेताहरूले यादवमाथि फेरि दबाव बढ़ाउन थालेका छन्। उनीहरूको पहिलो माग तोकिएको मिति असार 1 र 2 विधान अधिवेशन बोलाउनु पर्नेछ। विधान अधिवेशन बोलाउन कार्यकारिणी समितिका अध्यक्ष यादव तयार हुनुपर्छ, तर यादवले तत्काल विधान अधिवेशन बोलाउने छाँटकाँट देखाएका छैनन्। उनी अधिवेशन बोलाउन तयार नदेखिए दबाव फेरि हस्ताक्षर संकलन शुरू गरिएको भट्टराई पक्षधर नेताहरूको भनाइ छ। जसपामा फेरि किचलो, अध्यक्ष यादवद्वारा हस्ताक्षर संकलन, नागरिक दैनिकले छापेको छ। केही दिनदेखि अवरोध हुँदै आएको काठमाडौँ उपत्यकाको फोहोर संकलन र व्यवस्थापन अब सहज रूपमा हुने भएको छ। यो खबर गोर्खापत्रले छापेको छ। बंचारी डाँडा ल्याण्डफिल्ड साइट क्षेत्रको योजनाबद्ध रूपमा दीर्घकालीन विकास गर्ने सरकारको प्रतिबद्धतासँगै फोहोरको व्यवस्थापन सहज भएको हो। शुक्रबार 153 ट्रक फोहोर बंचारी डाँडा क्षेत्रमा विसर्जन गरिएको छ। सिमन्दरबार स्थित शहरी विकास मन्त्रालयमा हिजो बेलुका बसेको बंचारी डाँडा साइट संचालन सहजीकरण समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समितिको बैठकबारे संचारकर्मीहरूलाई जानकारी दिँदै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अबका दिनमा उपत्यकाको फोहोर सहज र सौहार्दपूर्ण वातावरणमा बंचारी डाँडामा विसर्जन गर्ने सहमति भएको बताउनुभयो। नुवाकोट र धादिङको सिमानामा अवस्थित बंचारी डाँडा सेनिटरी ल्याण्डफिल्ड साइट क्षेत्रका नागरिकले विभिन्न माग राख्दै करिब दुई हप्तादेखि फोहोर व्यवस्थापनमा अवरोध पुर्याउँदै आएका थिए। मन्त्री झाँक्रीले भन्नुभयो, बैठकमा काठमाडौँ र ललितपुर महानगरपालिका, ककनी गाउँपालिका, धुनीवेशी नगरपालिकाका प्रमुखहरू, वडाध्यक्षहरू, संघीय सांसदहरू, सरकारवाला विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, सरकारवाला निकायहरू, संघ संस्थाहरू, विभिन्न राजनैतिक दलका नेताहरूले फोहोरको व्यवस्थित विसर्जन गर्ने प्रतिबद्धता जनाइसकेको हुनाले अब फोहोर उठ्दैन कि भन्ने शंका गरिनु परेन। उठ्न थाले फोहोर गोर्खापत्रले छापेको छ। मनसून शुरू भएसँगै यस वर्षको मनसून जन्य विपदबाट देशभर 20 लाख मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यो खबर राजधानी दैनिकमा छ। मौसमविदहरूले यस वर्ष औसत भन्दा धेरै वर्षा हुने र त्यसले जोखिम बढ़ाउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढ़ी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले 4,21,000 घरधुरीका 19,79,000 मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकारी योजना तयार पारिएको छ। प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले विगत 11 वर्षको प्रकोपको अवस्था विश्लेषण गर्दा यो वर्ष झण्डै 20 लाख प्रभावित हुने निष्कर्ष निकालिएको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश क्षेत्रमा सरदरभन्दा बढ़ी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेको सन्दर्भमा प्राधिकरणले प्रभावित जनसंख्या अनुमान गरेको हो। कुन कुन क्षेत्रमा बढ़ी वर्षा हुने रहेछ, त्यसले कहाँ कहाँ बढ़ी प्रभावित बनायो, बाढ़ी पहिरोबाट हुने मृत्यु लगायत अन्य जोखिम के रहेछ, विगतको समग्र ट्रेण्ड विश्लेषण गरियो। डाक्टर भट्टराईले भन्नुभयो, सोही आधारमा जोखिम न्यूनीकरणका पूर्व तयारी तथा राहत उद्धार तथा पुनस्थापनाका लागि समन्वयात्मक रूपमा प्रतिकारी योजना तयार भएको छ। गत वर्ष 18 लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो। गत वर्ष बाढ़ीबाट 63 र पहिरोबाट 182 जनासहित 490 जनाको मृत्यु भएको थियो। बाढ़ीबाट 34 र पहिरोबाट 33 सहित 70 जना विपत्ता भएका थिए। मनसून जन्य विपदको त्रास, 20 लाख मानिस प्रभावित बन्ने राजधानी दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। एक दशक अघि कुनै न कुनै बहानामा दैनिक जसो बन्द हड़तालको शास्ति भोगेका नागरिकले अब उपरान्त अत्यावश्यक सार्वजनिक सेवा क्षेत्रमा त्यस्तो समस्याबाट प्रभावित हुने अवस्थाको अन्त्य गर्ने प्रयास सरकारले गरेको छ। हड़ताल मुक्त भयो सार्वजनिक सेवा क्षेत्र, यो खबर गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार 25 वटा अत्यावश्यकीय सार्वजनिक सेवा क्षेत्रमा निर्धारण गरी ती क्षेत्रमा हड़ताल गर्न नपाउने व्यवस्था गरिएको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 अधिकार प्रयोग गरेर बन्द हड़ताल निषेध गर्ने आदेश जारी गरिएको बताउँदै उहाँले भन्नुभयो, बन्द हड़ताल नागरिकको हित विपरीत छ, त्यसैले सार्वजनिक सेवाको क्षेत्रलाई निरन्तर सञ्चालन गर्ने, सेवा प्रवाहलाई सुचारू गर्ने उद्देश्यले हड़ताल गर्न नपाउने व्यवस्था गरिएको हो। यसलाई लोकतन्त्रको अंगका रूपमा लिनुपर्छ। गृह मन्त्रालयले राजपत्रमा जारी गरेको सूचना अनुसार अब जल, स्थल तथा हवाई मार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने, यातायात सेवा, डाक, तार वा टेलिफोन सेवा सम्बन्धी कार्यमा हड़ताल गर्न पाइने छैन। उक्त सूचनामा हवाई अड्डा तथा हवाई जहाजको रेखदेख, संचालन, मरमत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउण्डेड रेलवे स्टेशन, सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने, झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा पनि हड़ताल गर्न पाइने छैन। हड़ताल मुक्त भयो सार्वजनिक सेवा क्षेत्र, गोर्खापत्रले छापेको छ। मलको चरम अभाव भएको छ, यो प्रसंगलाई अन्नपूर्ण पोस्टले मुख्य खबर बनाएको छ। देश कृषि प्रधान नेपाल सरकारको नीति तथा कार्यक्रमदेखि बजेटमा कृषिलाई नै प्राथमिकता दिइन्छ, तर मल नपाएर किसान वर्षेनी छटपट गर्छन्, भोग्ने पीड़ा तथा कथा उही हुन्छ, सरकारको आश्वासन पनि उस्तै हुन्छ, तर कहिल्यै समाधान हुँदैन किसानका समस्या। सार्वजनिक खरिद ऐन संशोधन नहुँदासम्म हरेक वर्ष मल ल्याउन समस्या परिरहन्छ, 45 दिने सूचना टेण्डर आह्वान गरेर सबै प्रक्रिया पूरा गर्दा समय धेरै लाग्छ, यी सबै प्रक्रिया पूरा गर्दा मल ल्याउन महिनौ लाग्ने गरेको छ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताउनु भएको छ। सरकारले जीटूजी मोडेलमा मल किनेर ल्याउँदा छिटो आउने र वर्षाको बेला पनि अभाव हुँदैन, नेपाल आयल निगमले पेट्रोल खरिद गरे जस्तै मल खरिद गर्न सकिन्छ, विश्व बजारमा यस वर्ष मलको अत्याधिक मूल्य वृद्धि भएकाले व्यापारीले घाटाको व्यापार गर्न चाहेनन्, कृषि विज्ञ तेज कुमार सुवेदीले बताउनु भएको छ, अन्नपूर्ण पोस्टले छापेको छ। पत्र पत्रिकाले छापेका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तर्सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।